नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। सदियौंदेखि बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता बोकेको नेपाल विविधतामा एकताको अनुपम उदाहरणका रूपमा रहँदै आएको छ। विभिन्न जात जाति, भाषा भाषी र समुदाय बीचको आपसी भाइचारा, सद्भाव र सामाजिक एकता नेपाली समाजको मौलिक पहिचान पनि हो। विभिन्न चाडपर्व, संस्कृति र रीतिरिवाजलाई एक अर्काले सम्मान गर्दै आएको हाम्रो समाजमा पछिल्लो समय देखिएका छिटपुट घटना र तिक्तताले भने केही गम्भीर चिन्ता र चासो भने बढ़ाएको छ। विशेष गरी पछिल्ला दिनहरूमा पूर्वको सुनसरीदेखि तराई मधेशका विभिन्न जिल्लाहरूमा उत्पन्न परिस्थितिले सामाजिक सहिष्णुतामाथि केही प्रश्न पनि उठाएको छ। गत आइतबार सुनसरीको देवानगंजमा धार्मिक तथा सामाजिक सद्भाव भड्किँदा दुईजना युवाले ज्यान गुमाउन पुगे भने अन्य 10 जना घाइते भए। घटना लगत्तै सरकार र पीड़ित पक्षबीच भएको सातबुधे सहमतिका आधारमा अहिले सुनसरीको जनजीवन केही हदसम्म सामान्य र शान्त बन्दै गएको छ। यद्यपि सुनसरीको घटनाले मधेस थामिएको छैन, सप्तरीको राजविराज लगायतका स्थानहरू, सिराको गोल बजार र लाहान, धनुषाको सबैला, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मंगलवा तथा रौतहट, बारा र पर्साको बीरगंज जस्ता प्रमुख व्यापारिक तथा घनाबस्ती भएका क्षेत्रहरूको अवस्था अझै सहज बन्न सकेको छैन। यद्यपि त्यहाँ राजनीतिक दल, सामाजिक अगुवाहरूले धार्मिक सद्भाव र शान्ति कायमका लागि प्रयास भने गरिरहनु भएको छ। ससाना विषय र अपवाहहरूलाई लिएर सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलाइने द्वेषले समुदाय बीचको दूरी बढ़ाउँदै लगेका गुनासाहरू पनि अहिले आइरहेका छन्। आजको अन्तर संवादमा हामी सामाजिक एकताका सन्दर्भमा केन्द्रित भएर मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा। पछिल्लो समय सुनसरीको देवानगंजबाट शुरू भएर तराई मधेसका विभिन्न जिल्लामा केही अशान्ति देखिएको छ भनौ, अथवा तनावपूर्ण परिस्थिति पनि कतिपय ठाउँमा यसअघि सिर्जना भयो। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? यहाँ त्यहाँको राजनीतिक नेतृत्व पनि हुनुहुन्छ, यसअघि यहाँले मधेस प्रदेशको नेतृत्व पनि सम्हाल्नुभयो मुख्यमन्त्रीका हिसाबले। यसलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ? जुन पछिल्ला दिनमा घटनाहरू भइरहेका छन्, अवस्था केही असहज हो कि भन्ने जस्तो पनि देखिएको छ।
अब खासमा भन्ने हो भने तराई मधेसका हाम्रा पर्सादेखि लिएर सुनसरीसम्मका जिल्लाहरूलाई हेर्ने हो भने पहिलेदेखि नै यो जातीय द्वन्दको एक भल्नरेबल ठाउँ रहेछ। अलिकता छिटै यस्ता गतिविधिहरू हुन सक्ने सम्भावना रहेछ, तर यसको लागि अब अहिले नेतृत्व गरिरहेको सरकार र उनका प्रशासनले समयमा सचेत भएको भए, समयमै ध्यान पुर्याएको भए, किन भन्दाखेरि यस्ता घटनाहरू प्राय चाहिँ यसै बेला घट्ने गर्छ। विभिन्न अब चाहे हिन्दू समुदायको कुनै धार्मिक कार्य ऊ होस् कार्यक्रम होस्, या मुस्लिम समुदायहरूको कुनै धार्मिक कार्यक्रम होस्, यसै बेला यस्ता घटनाहरू हुने गर्छ प्रायः जसो। अब यो सबै स्थानीय प्रशासन या नेपाल सरकारलाई थाहा नभएको होइन, र जसरी चाहिँ अब जुनसुकै समुदायले आफ्ना धार्मिक गतिविधि गर्दा पहिलेदेखि नै प्रहरी प्रशासन त्यहाँ एलर्ट भएको भए, त्यहाँ पहिलेदेखि नै उनीहरू तयार भएर बसेको भए सायद यस्ता घटनाहरू हुँदैन थियो होला। तर यहाँ के गरिन्छ भने अब प्रशासनलाई थाहा हुँदा हुँदै पनि प्रशासनले त्यसको लागि अब आवश्यक मेजर अपनाउन सक्ने थाहा हुँदा हुँदै पनि किन त्यो ठाउँमा स्थानीय प्रशासनले त्यस किसिमका मेकानिजम तयार गर्न सकेन, त्यस किसिमका अब मेजरहरू लिन सकेन, त्यो थाहा भएन। यदि यस्ता केही अब कार्यक्रमहरू हुँदा त्यहाँ दुईटा समुदायको यदि बसोबास रहेछ भने पक्कै पनि अवस्था असामान्य बन्न सक्ने हुन्छ। त्यसैले मलाई के लाग्छ भने यो सरकार र यिनका चाहिँ संयन्त्रहरू, स्थानीय प्रशासन ले अब यो चाहिँ पहलकदमी लिएको भए यो मलाई लाग्छ कि त्यो घटना हुँदैन थियो है। यसका लागि हामीले म हिजो हामी प्रधानमन्त्रीलाई भेटेका थियौँ, हाम्रो पुरै भनौँ न मधेससँग सम्बन्धित दलहरू र त्यसमा पनि एउटा हाम्रा मधेसका शुभचिन्तक माननीय अमरेशजी पनि हुनुहुन्थ्यो। भेट हुँदाखेरि यही कुरा हामी राख्यौँ, हामी त यो पनि भन्यौँ कि तपाईँको यो अहिले पनि अब प्रहरी प्रशासन संविधानले व्यवस्था गरिसकेको प्रहरी प्रशासन प्रदेश मार्फत भएको भए प्रदेशलाई जिम्मा दिएको भए पर त्यहाँका गृहमन्त्रीलाई थाहै हुँदैन त्यही घटना घटिरहेको चाहिँ अब त्यहाँ चाहिँ अब प्रहरी प्रशासन त्यहाँ चाहिँ त्यो स्थानीय यो शान्ति व्यवस्था कायम गर्नको लागि निर्देशन दिन चाहिँ अब चाहँदा चाहँदै पनि उनीहरूको निर्देशन त केन्द्रबाट लिनुपर्ने हो, केन्द्रबाट अहिले काठमाडौँबाट लिनुपर्ने हो, त्यहाँका मुख्यमन्त्री र त्यहाँका गृहमन्त्री छँदाछँदै त्यहाँ भएको भए मलाई लाग्छ विराटनगरमा त्यहाँ अब भनौँ त राजधानी छ त्यही नजिकै सुनसरी जान कति बेर लाग्थ्यो र त्यहाँ गृहमन्त्री जान्थे त्यहाँ त्यहाँका मुख्यमन्त्री जान्थे अब उनीहरू गएर पनि के गर्ने। अहिले पनि पहिलेदेखि सुरु भएको अहिले जुन प्रहरी प्रशासन हस्तान्तरण नगर्ने जुन नियत छ नीति छ त्यो अहिले पनि निरन्तरता पाइरहेको पनि हामी कुरा उठायौँ। त्यसैले मलाई के लाग्छ भने प्रहरी प्रशासनको त्यहाँ चुक भएकै हो, कमी कमजोरी भएकै हो, सायद त्यहाँ चाहिँ स्थानीय प्रशासनले जिम्मेवारीका साथ आफ्ना चाहिँ अब भूमिका निर्वाह गरेको भए सायद त्यो घटना हुँदैन थियो होला कि जस्तो मलाई लाग्छ।
अब नेपाल त सदियौंदेखि बहुजातीय बहुभाषिक र बहुधार्मिक सद्भावको एउटा प्रतीक मानिँदै आएको देश पनि हो, अचानक पछिल्ला समय अब मधेसका शहर र गाउँहरूमा आपसी भाइचारा कमजोर बन्दै गएको हो कि भन्ने केही विश्लेषणहरू पनि भइरहेका छन्। यसलाई यहाँले कसरी हेर्नुहुन्छ किनभने तपाईँ त्यही भूमिमा लामो समयदेखि राजनीति गरिरहनु भएको एउटा नेतृत्वकर्ता पनि हुनुहुन्छ, समग्र राष्ट्रिय राजनीतिमा पनि यहाँको चाहिँ चासो रहँदै आएको छ, अनुभव रहँदै आएको छ, यस हिसाबले के भन्न सकिन्छ, यसका कारणहरू के हुन सक्छन्, सामाजिक एकता खलबल लिनुमा के कारण चाहिँ प्रमुख रहेका छन् जस्तो लाग्छ कारणको रूपमा?
अब केही राजनीतिक दल हुन सक्छ होला कि अहिले पनि अब उहाँहरूको चासो यसैमा बढी हुन्छ, उहाँहरूको ध्यान होला कि सायद यस्ता अस्थिरता उत्पन्न भइसकेपछि उहाँहरूको राजनीतिक विषय सुनिश्चित आफ्नो राजनीतिक भविष्य सुनिश्चित हेर्ने होला। तथापि यस्ता यस्ता सोच चिन्तन भएका व्यक्ति समाजमा जुनसुकै समाजमा पनि हुन्छ मान्यता भन्दिनँ, किनभने धमिलो पानीमा माछा मार्ने जहाँसुकै पनि हुन्छन् जुनसुकै पनि समुदायमा हुन्छन्, उनीहरू आफ्नो राजनीतिक भविष्य त्यसैमा हेरिराखेका हुन्छन्। जनताको अब भनौँ न एउटा कुनै पनि समाजमा त्यहाँका जनसमुदाय शान्ति खोजेका हुन्छन्, सुरक्षा खोजेका हुन्छन्, त्यहाँका विकास खोजेका हुन्छन्, त्यहाँका उनीहरू आफ्ना राम्रो शिक्षा खोजेका हुन्छन्, राम्रो स्वास्थ्यको प्रबन्ध खोजेका हुन्छन्। उनीहरू यस्तामा जेनरल पिपुलहरूको ध्यान जाँदैन, उनीहरू आफ्नो बाटोघाटो खोजेका हुन्छन्। तथापि के छ भने राजनीतिमा आफ्ना स्वार्थ सिद्ध गर्नेहरू नभएका होइन। पछिल्लो चरणमा के देखिएको छ भने अब जहाँ अब यस्ता गतिविधिहरूको पछाडि पनि अब त खास आफूसँग प्रमाण छैन, तथापि यसलाई पनि इग्नोर गर्न नसकिने अवस्था छ। किन भन्दाखेरि अब यस्ता अब घटनाहरू तथापि यो हुनुहोस् यसलाई मैले चाहिँ धेरै ठुलो मान्दिनँ। किन मान्दिनँ भने त्यस्ता जुनसुकै समाजमा पनि व्यक्ति हुन्छ जहाँ यहाँको इन्डिकेसन छ। तथापि म के भन्छु भने यो सबै हुँदा हुँदै पनि सरकारले पनि आफ्ना काम सरकारले आफ्ना काम इमान्दारी साथ निर्वाह गरेको भए अब जे होस् त्यहाँ मार्ने चाहिँ मरिने चाहिँ जयप्रकाश अब सुनसरीको यो कप्तानगञ्जमा जयप्रकाश भाइ जयप्रकाश तपाईँको महत्त्व ओम प्रकाश महत्त्व गणेश यादव पक्कै पनि हाम्रै बिचका हाम्रै दाजुभाइ दिदी बहिनीका छोराछोरी हुन्, पक्कै पनि हाम्रा बिचका एउटा हुनहार युवा हुन् र उनीहरूको ज्यान जानु भनेको कदापि यसलाई स्वीकार गर्न सकिँदैन, यसलाई राम्रो मान्न सकिँदैन। धन कमाउन सकिन्छ, सम्पत्ति कमाउन सकिन्छ, तर यस्ता अब कसैको ज्यानै गएपछि त्यो त आउन गाह्रो छ। तर पनि मलाई के लाग्छ भने यसको जिम्मा, ठोस जिम्मा मैले पनि भन्छु, यो व्यवस्था बिग्रनुको कारण पनि के थियो भने, अवस्था बिग्रनुको कारण के थियो भने, यहाँ तपाईँ हेर्नुभयो होला कि यहाँ अब प्रधानमन्त्री र मन्त्रीले जसरी चाहिँ पछिल्लो समयमा उहाँहरू सम्बोधन गर्नुभयो, प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो राष्ट्रको नाममा, गृहमन्त्री पछिल्लो समयमा गए, उनी छिटै गए त तीन चार दिनसम्म त्यो त्यो डेड बडी त्यहाँ हुनु सक्दैन थियो। त्यहाँ त गएर चाहिँ केही कम्प्रोमाइज उहाँले गरेको भए, केही सहमति, अब स्टेटको जिम्मेवारी हो नि, नागरिक आत्म चाहिँ त्यहाँ आफ्नै सुरक्षा कर्मीबाट मारिएपछि त्यहाँ गएर एउटा सम्झौता गरेको भए, त्यो उहाँहरूको पीडामा उहाँहरूलाई अलिकता राहत दिने, अलि आश्वासन दिने दिएको भए, उहाँहरूको त्यस्तो पीडामा सरकारको उपस्थिति त अनिवार्य थियो। हुन त पछि यसै चाहिँ बोर्डरमा सीमामा चाहिँ भौतारिने गृहमन्त्री पछिल्लो चार दिन बिताएर जाँदाखेरि पक्कै पनि मान्छेहरू त असन्तुष्ट थिए। त्यही सम्बोधन प्रधानमन्त्रीले चार दिन पछि गरे, त्यही त्यसको भोलिपल्ट नै स्थिति असामान्य हुँदैछ, किनभने उहाँलाई त धेरै अब संयन्त्रहरू छ नि, त्यहाँ चाहिँ मुलुकको स्थितिको बारेमा प्रहरी, प्रशासन, गुप्तचर धेरै निकायहरू छ नि, जहाँबाट उनी चाहिँ इन्फर्मेसन लिन सक्छन्। त्यसैले मलाई के लाग्छ भने पछिल्लो समयमा जुन किसिमको राज्यले भूमिका निर्वाह गर्नु पर्थ्यो, कि चाहे त्यो पीडितसँग भेट्नु, त्यो डेड बडी राखेको ठाउँमा गृहमन्त्री आफै जाने, हुन त गए होइन, त्यहाँका स्थानीय प्रशासनलाई अलिकता बढी मोबिलाइज गर्नु, त्यहाँका र प्रहरी प्रशासन केको लागि हुन्छ, र त्यो एउटा सानो घटनालाई लिएर अब पछिल्लो समयमा धेरै ठाउँमा अब त मैले पहिले पनि भनिहालेँ कि पुरा भरेस नै भल्नरेबल छ, र त्यसको चाहिँ विभिन्न राजनीतिक हिसाबले मान्छेहरू प्रयोग गर्नु त स्वाभाविक छ त्यसले, तर राज्यले जुन जिम्मेवारी वहन गर्नुपर्ने हो, राज्यले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिकामा मलाई लाग्छ कहीँ न कहीँ कमी देखिएको छ। र मलाई लाग्छ कि सायद स्टेटले, देशको गृह मन्त्रालयले, देशको प्रधानमन्त्रीले, किनभने कि अहिले पनि, अब म पहिले पनि भने कि शान्ति सुरक्षाको जिम्मा अब प्रदेश सरकार हुँदा हुँदै पनि अब केन्द्रले चाहिँ तपाईँको अब त्यहाँ चाहिँ जिम्मा, अब हामी पुरै शान्ति सुरक्षामा केन्द्रमै आश्रित हुनुपर्ने, केन्द्रकैमै निर्भर हुनुपर्ने, केन्द्रमा नै जानुपर्ने होइन, प्रदेशको गृहमन्त्री, प्रदेशको अब गृहमन्त्री, प्रदेशको सरकार त्यसकोबाट चाहिँ अनभिज्ञ हुने। त्यसैले मलाई लाग्छ कि अब यहाँ यो सबै कुराहरूको निराकरण गर्नको लागि प्रदेश सरकार बढी चाहिँ एलर्ट हुनुपर्छ, बढी चाहिँ गम्भीर हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ। मलाई लाग्छ कि अहिले अहिले प्रधानमन्त्रीलेको मन्त्री जुन पछिल्लो समयमा एक्सन लिनुभयो, पछिल्लो समयमा जुन किसिमको गम्भीरता देखाउनु भयो, त्यो गम्भीरता मलाई लाग्छ अघि नै देखाएको भए होइन, घटना घटेको त्यसको भोलिपल्टदेखि नै अलिकता उहाँ चाहिँ एक्टिभ भएको भए मलाई लाग्छ कि स्थिति फरक हुन्थ्यो। हुन त उहाँ यो पनि भन्नुभयो कि मैले होइन, तपाईँहरूलाई लाग्छ होला कि म चाहिँ यसमा बढी यसमा म चाहिँ चिन्तित छैन, बढी सरकारले यसमा एक्सन लिइराखेको छैन, तर चाहिँ हामी सुरु पहिलो दिनदेखि नै हामी लागेका छौँ, लिएका छौँ। तर मलाई लाग्छ कि स्थानीय स्तरमा चाहिँ प्रदेशमा या चाहिँ हाम्रा यो समाजमा त्यस्तो किसिमको सरकारबाट पहलकर्मी गरेको महसुस भएको थिएन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले सामाजिक एकताका सन्दर्भमा केन्द्रित भएर मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब पछिल्लो समय एउटा विश्लेषण पनि हुँदै आएको छ, सामाजिक सञ्जालको दुरूपयोग भयो, अपुष्ट सूचना र अफवाहहरू फैलाइए भन्ने कुराहरू पनि रहेका छन्। प्रविधिको नकारात्मक प्रयोगले गर्दाखेरि हाम्रो जुन सामाजिक सद्भाव भाइचारा सहिष्णुता छ यस्ता विषयलाई खलल पुर्याएका कुराहरू पनि अहिले बाहिर आइरहेका छन्। भूगोलको वास्तविक वस्तुस्थिति नै नबुझिकन एउटा विश्लेषक बन्ने, सामाजिक सञ्जालमा त्यो विषयमा विश्लेषण गरिदिने, अफवाह फैलाउने, मिथ्या सूचनाहरू दिने लगायतका गतिविधिहरू पनि तीव्र बनेको देखिन्छ पछिल्लो समय। यसलाई यहाँले कसरी हेर्नुहुन्छ? प्रविधिको गलत प्रयोगले गर्दाखेरि हाम्रो समाजले एउटा भनौ न सद्भावको बाटो बिराएको हो कि भन्ने सम्मको विश्लेषणलाई हामीले कुन तहबाट हेर्न सक्छौ?
एकदमै यहाँले साँचो कुरा एकदमै अब अहिले भइरहेको कुरा यहाँले राख्नुभयो। हाम्रो हिजो जुन प्रधानमन्त्रीसँग भेटेको अब टिम थियो त्यसमा पनि यो कुरा उठेका थिए। अहिले जसरी अब एआईको समय भइसकेका छ, अब जसरी सोसल मिडियाले अब विभिन्न किसिमका अब सत्य तथ्य भए पनि नभए पनि घटनालाई तोडमोड गरेर घटनालाई अतिरञ्जित हिसाबले जुन किसिमको अहिले सोसल मिडियामा राखेर मान्छेमा भ्रम सिर्जना गरिराखेको छ, र मलाई के लाग्छ कि अहिलेको अवस्था सिर्जना हुनुमा, अहिलेको परिस्थिति निर्माण गर्नुमा मलाई लाग्छ कि यस्ता मिडियाका र अब यो सोसल मिडिया र विभिन्न किसिमका यो अब सञ्जालहरूबाट जनतालाई दिग्भ्रमित हुने काम गरिरहेछ। किन भन्दाखेरि यति छिटो अब भनौँ न एउटा ऊ जस्तो एउटा पेट्रोल जस्तो एउटा कहीँ घटना घटेकै छैन त्यो घटनालाई तोड मडोड गरेर यो समुदाय यस्तो यो माथि यसरी उभो यसरी मारियो यसरी यो गरियो। किनभने अहिले एआईको युगमा त मलाई लाग्छ कि जस्तो सुकैलाई जे पनि घटना तयार गरेर चाहिँ राख्न सकिन्छ त्यो पनि हो। अब यो त यसरी सोसल मिडियालाई नियन्त्रण गर्नु, यसरी चाहिँ गलत अफवाह फैलाउनेहरूमाथि कारवाही गर्नु, यसरी चाहिँ उनीहरूलाई ब्यान गर्नु, उनीहरूमाथि अब अहिलेको समयमा अब उनीहरूमाथि के कारवाही कानुनी कारवाही भनौँ न गर्न सकिन्छ, आर्थिक कारवाही के कारवाही गर्न सकिन्छ, तिनीहरूको फेसबुकदेखि लिएर यी सबै कसरी ब्यान गर्न सकिन्छ, यो सबै जिम्मेवारी पनि त अल्टिमेट आएर सरकारमै ठोकिन्छ। त्यसैले मलाई लाग्छ कि यहाँले जुन कुरा राख्नुभयो, हिजो पनि हामी कुरा राख्यौँ, हिजो पनि हामी प्रधानमन्त्रीसँग भन्दाखेरि उहाँले पनि यो कुरालाई स्वीकार गर्नुभयो। तर पनि यो के रहेछ भने तपाईँ हामी एउटा यो मुलुक एउटा नागरिक जिम्मेवार नागरिकको नाताले पनि यस्ता गतिविधिलाई गम्भीरताका साथ लिनुपर्ने अवस्था छ। नागरिक समाजलाई गम्भीरताका साथ लिनुपर्ने हो। हाम्रा दाजुभाइ दिदीबहिनी यो मुलुकमा बस्ने जुन चाहिँ शान्ति खोजेका छन्, उनीहरू विकास खोजेका छन्, स्थिरता खोजेका छन्, उनीहरू आफ्ना छोराछोरीको राम्रो एजुकेसन खोजेका छन्, राम्रा स्वास्थ्य खोजेका छन्, पक्कै पनि यस्ता उत्तेजनात्मक जुन किसिमका अहिले सञ्चार मिडियालाई प्रयोग गरेर जुन गतिविधिहरू गर्दैछ त्यसबाट चाहिँ सचेत हुनुपर्ने अहिलेको आवश्यकता छ। र मलाई के लाग्छ भने हामी सबै यदि यसमा गम्भीर भयौँ भने मात्र यो चाहिँ यस्ता यस्ता अब फेक न्युज अब सोसल मिडिया छ मान्छेहरू जतिखेर पनि उसको ध्यान आफ्नो मोबाइलमा गइराखेका हुन्छन्, फेसबुकमा गइरहेका हुन्छन्, ट्विटरमा गइराखेका हुन्छन्, विभिन्न किसिमका अब सञ्चार अब त्यो चाहिँ इन्फर्मेसनहरू लिइराखेका हुन्छन्। अब त्यो सत्य हो होइन भन्ने कुरा त पछि चाहिँ त्यसको भेरिफिकेसन हुन्छ, तर हाल चाहिँ ए यहाँ यस्तो घटना भयो, ए यसले यस्तो भन्यो, ए यसलो भयो, यसले उस्तो भन्यो भनेपछि बन्दमा के जान्छ र एउटा दाजुदल फेक तयार गर्नलाई मैले नै भनिरहेछु यहाँसँग, मेरै संवादलाई अलि उल्टो गरेर मेरै स्वरमा अहिले बनाउन सक्ने त विभिन्न किसिमको ऊ छन्, एले उसले त यस्तो भन्यो त्यस्तो भन्यो। झुठो समाचार प्रकाशन गर्नु त सजिलो छ नि आजको समयमा, विभिन्न किसिमका इन्फर्मेसनका विभिन्न किसिमका अब मिडियाका सञ्जालहरू छन्। अब मलाई लाग्छ कि यसमा चाहिँ गभर्मेन्टकै तर्फबाट निगरानी गरिएन भने आज यो घटना त सामान्य छ, योभन्दा पनि ठुलो घटना हुने सम्भावना छ। विगतमा पनि त मान्छेहरू भन्छ नि जेएनजी मुभमेन्टको सूत्रधार भनेको यस्तै यही सोसल मिडियाहरू हुन्, यस्तै अब गलत कुरालाई बढी प्रचार प्रसार गरेर यस्तो घटना गराइएको हो भनेर त भन्छ नि। त्यसैले मलाई लाग्छ कि अहिले सरकार त्यसबाट जानकार छन्। हाम्रो आफै चाहिँ प्रधानमन्त्री अब सोसियल मिडियाका प्रयोग अब यो सरकारले त एकदमै गरिराखेको छ। विभिन्न किसिमका सञ्चार माध्यमहरूलाई त प्रयोग त यसले गरिराखेको छ, यिनलाई थाहा छ। तर यिनलाई त्यस पाए पनि थाहा होला, विभिन्न विज्ञहरूलाई राखेर कसरी एक्सपर्टहरूलाई राखेर सुरक्षाका अब वर्तमान पूर्व जो चाहिँ अनुभवीहरू छन् त्यसलाई एउटा टिम गठन गरेर यसमा चाहिँ विज्ञहरूलाई गठन गरेर यस्ता फटा न्युजलाई सम्प्रेषण गर्ने, यस्ता झुटो कुराहरू प्रचार प्रसार गर्ने, यस्ता समाजमा विखण्डन ल्याउने, समाजमा अब भनौँ न एउटा नेपाल सुरुदेखि नै सुरुमै यहाँले भन्नुभयो नेपाल बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक एउटा मुलुक हो। यहाँ सदियौँदेखि मान्छेहरू एउटा एकअर्कामा एकअर्काको अब पर्व त्यौहारलाई इन्जोय गरेर एउटा सम्मान गरेर एउटा भाइचारा कायम राख्दै बस्दै आएको यो समाज छ। यसको विशेषता विविधतामा एकता भनेको यही समाजमा देख्न सकिन्छ। यो समाज यस्तो आज यो बनिसकेको छ। त्यसैले मलाई के लाग्छ भने सरकार जो मात्र होइन अब हुने जुनसुकै घटनालाई पनि अब यसलाई पनि पहिलेदेखि नै प्रिकसन अप्नाएन, पहिलेदेखि नै यसलाई चाहिँ वृद्धहरू टोली गठन गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ। यस्ता अफवाहहरूलाई कसरी झुटो खबरलाई झुटो मेसेजलाई यदि चाहिँ सम्प्रेषण गर्छ मिडियामा के अरे यो विभिन्न फेसबुकहरूमा ल्याउँछ ल्याउँछ भने यसलाई नियमन गर्ने कारवाही गर्ने यदि मेकानिजम तरिका भन्छ भने भोलि योभन्दा पनि ठुलो दुर्घटना हुने सम्भावना रहन्छ। त्यसैले मलाई के लाग्छ भने यस सरकार सचेत
प्राविधिक समस्या
अहिले सबै राजनीतिक दलहरू पनि त्यसमा एकदमै सचेत हुनुपर्छ। अहिले के कङ्ग्रेस एमाले माओवादी जस्तो पार्टी यो मुलुकको जनताको पार्टी होइन र यिनीहरू पनि बोल्नुपर्छ। सबै राजनीति हामी सबै बोल्नुपर्ने अवस्था छ। सरकारको मात्र जिम्मेवारी भएर हुँदैन, सबै राजनीतिक दलका यो गम्भीर चासोको विषय हुनुपर्छ। सबै राजनीतिक दलहरू गम्भीरताका साथ लिनुपर्छ। आज बालेन्जी सरकारमा छन्, भोलि अब से भनौँ न भोलि अरू पोइजी हुनुहुनेछ होइन। त्यो हुँदाखेरिको अवस्थामा के यस्तै अवस्था राख्ने त? आज चाहिँ जसरी चाहिँ प्रयोग गरिँदैछ यो सोसल मिडियाको प्रयोग गरेर मान्छेमा भ्रम सिर्जना गरेर मान्छेलाई उत्तेजना मान्छेलाई यसरी चाहिँ अब प्रचार प्रसार गरेर अलिकता गलत न्युज फेक न्युज ल्याएर जसरी चाहिँ समाजमा स्थिरता कायम गरिन्छ, हामी सबै राजनीतिक दल समाजका अगुवा जसरी पनि यो समाजलाई भलो चिताउने विभिन्न सङ्घ सङ्गठनका अगुवाहरू नेताहरू यो सबै जिम्मेवारका साथ यसलाई चाहिँ अगाडि हामी राखेर यसलाई चाहिँ हामी यसलाई नियन्त्रण गर्न सकेनौँ, यसलाई यसो अफवाह फैलाउनेहरूमाथि दोषीलाई यसै कारवाही गर्नको लागि हामी पहलकर्मी गरेनौँ भने यो समाजको यो क्यान्सर बनेर जान्छ। समाजलाई अब भनौँ न एउटा अस्थिरता सिर्जना गर्ने एउटा यो सोसल मिडिया माध्यम बन्न सक्छ। त्यसैले मलाई के लाग्छ हिजो पनि हामी प्रधानमन्त्रीलाई यो कुरा राखेका थियौँ कि सोसल मिडियाको जुन किसिमको गलत प्रयोग हुँदैछ त्यसमा पनि तपाईँले ख्याल गर्नुपर्छ, कसरी यसलाई चाहिँ जो चाहिँ गलत अफवाह फैलाउनेमाथि कसरी कानुनी कारवाहीभित्र ल्याउन सकिन्छ त्यसमा ध्यान दिनुहोस् भनेर हामी कुरा राखेका पनि हौ।
सरकार र सुरक्षा निकायले मात्र चाहेर समाजमा शान्ति र सद्भाव कायम हुन सक्दैन भन्ने कुराहरू पनि गरिन्छ। अब यसमा नागरिक समाज, बुद्धिजीवी, त्यसै गरी विभिन्न संचार माध्यमहरू, स्थानीय तहमा अगुवाई गर्ने व्यक्तिहरू सबैको एउटा मिले महत्वमा मात्र समाजमा शान्ति सद्भाव कायम हुन सक्छ। कुनै एउटा निकाय र व्यक्ति विशेषमा सामाजिक सद्भाव र शान्ति कायम हुन सक्दैन, यो सबैको एकीकृत प्रयास हो भनेर पनि भनिन्छ। हामी कार्यक्रमको पनि लगभग अन्त्यमा आइसकेका छौं, यो विषयलाई कसरी हेर्न सकिएला? जे जस्ता घटना घटिरहेका छन् यसमा सबै कम्पोनेन्टहरू तत्वहरू मिलेर अगाडि बढ्नका लागि के गर्दाखेरि उपयुक्त हुन्छ?
एकदमै हिजो त हिजो पनि हामी कुरा राखेका थियौँ, स्थानीय स्तरमा अब विभिन्न राजनीतिक दल सम्मिलित, विभिन्न धर्मगुरुहरू सम्मिलित, विभिन्न समाजको अगुवा नागरिक समाज सम्मिलित, प्रशासन सम्मिलित एउटा संयन्त्रहरू खडा गरेर मन्थली चाहिँ त्यसलाई चाहिँ अब यसलाई चाहिँ बैठक गरेर समाजमा भइरहेको केही कमी कमजोरीहरू सुधारात्मक हिसाबले लग्नु पर्ने हो। यहाँले भन्नुभयो कि अहिलेको युगमा सञ्चार माध्यमको धेरै नै महत्त्व छ, किन भन्दाखेरि अब अहिलेको समाजले केही कुरा जान्ने, केही कुरा बुझ्ने, कसैको प्रति एउटा उसको चाहिँ प्रति केही धारणा बनाउने भनेपछि यो सञ्चार माध्यमहरू नै प्रयोग गर्ने हो। र मलाई के लाग्छ भने अब यस्ता कुराहरूमाथि सञ्चार माध्यमको त एकदमै ठुलो महत्त्व छ नि। सञ्चार माध्यमबाट नै अब यो करोडौँ अब जनताहरूले कसरी थाहा पाउने कि त्यहाँ के भइरहेको छ, कस्तो त्यहाँ चाहिँ अब ऊ हुँदैछ, घटना घट्नेछ। नागरिक समाज, स्थानीय नागरिक समाज, नागरिक अगुवाहरूले जो समाजका नेतृत्व गर्दै आएका छन्, समाजमा जसको चाहिँ समाजमा भरोसा छ, विश्वास छ, उनीहरूको उनीहरूले पहलकदमी गरेन भने सरकारले को जुन मेकानिजम छ, सरकारको चाहिँ संयन्त्र छ स्थानीय स्तरमा, उसले चाहिँ एक्टिभली रोल प्ले गर्न सकेन भने त्यहाँका विभिन्न राजनीतिक दलका अगुवा।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद छ यहाँलाई पनि, यहाँले समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
आजको अन्तर संवादमा हामीले सामाजिक एकता सद्भावका सन्दर्भमा केन्द्रित भएर मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु रावसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। अवस्था, नमस्कार।